السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے اور پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن۔ آج کے اس پروگرام میں ہمارے ساتھ پروڈیوسر ہیں گلرخ، جبکہ ہمارے ساتھ انجینئر ہیں جسٹن تھویٹس۔ جن موضوعات پہ ہم بات کریں گے پروگرام کے اس آج کے مختلف سیگمنٹس میں، سب سے پہلے بات ہوگی ایران کی اس خواہش پر جس میں وہ پاکستان اور چائنا کا جو اقتصادی راہداری منصوبہ ہے اس میں کوئی کردار ادا کرنے کا خواہش مند ہے، وہ اس کا ممکنہ کردار کیا ہو سکتا ہے اور اس کے اثرات خطے کے لیے اور بذات خود اس منصوبے کے لیے کیا ہو سکتے ہیں اگر اس کی اس خواہش کو کا احترام کیا جائے۔ پروگرام کے ہمارا دوسرا موضوع، اس میں ہم بات کریں گے امریکہ اور روس، شام میں جنگ بندی کے معاہدے پہ ان کے درمیان اتفاق ہو گیا ہے اور روس یہ باور کرا رہا ہے کہ شام کی حکومت بھی اس معاہدے پر عمل درآمد کے لیے تیار ہے۔ عید کے دنوں میں اس معاہدے کا ہونا کیا معنی رکھتا ہے اس ملک کی امن و امان کے لیے خاص طور پہ، اور پھر یہ کہ اس کے مستقبل میں کیا ہم مزید پیش رفت دیکھ سکتے ہیں۔ پروگرام کا ہمارا تیسرا سیگمنٹ، بات ہوگی 11 ستمبر 2001 کے دہشت گرد حملوں کے پس منظر میں، آج اس کو پورے 15 سال کل ہو جائیں گے اور اس پس منظر میں ہم دیکھیں گے کہ نیچرلی دنیا پہ اس کا امپیکٹ تو بہت ہوا ہے، لیکن آج ہمارا سوال یہ ہوگا کہ کیا دنیا اس کے اثرات سے باہر نکلتی نظر آ رہی ہے، القاعدہ کہاں کھڑی ہے جو اس وقت سب سے بڑی پلیئر تھی اور اس کے پیچھے جس کا ہاتھ تھا، القاعدہ کے حد تک کمزور ہو چکی ہے، اگرچہ القاعدہ آج بھی یہ ترغیب دے رہی ہے اپنے فالوورز کو، اپنے پیروی کرنے والوں کو کہ وہ امریکہ اور مغرب کو نشانہ بنائے، ہدف بنائے۔ دہشت گرد حملوں کے اس پس منظر میں، اس بڑے واقعے کے پس منظر میں جو 11 ستمبر 2001 کو ہوا، پاکستان پہ کیا اثرات مرتب ہوئے، بڑے گہرے اثرات ہیں، ان کا بھی جائزہ لیا جائے گا۔ پروگرام کا ہمارا آخری جو سیگمنٹ ہے اس میں ہم بات کریں گے پاکستان کرکٹ کی، کافی دنوں کے بعد اس موضوع کو ہم لائیں گے، کافی اپس اینڈ ڈاؤنز آپ نے دیکھے، پاکستان کی کرکٹ ٹیم ٹیسٹ میں ورلڈ رینکنگ میں ٹاپ پہ پہنچ گئی ہے، لیکن المیہ یہ ہے کہ شارٹ فارمیٹ میں مختصر جو کرکٹ ہے اس میں پاکستان کو سخت مشکلات کا سامنا ہے، حتیٰ کہ کوالیفائنگ راؤنڈ تک کھیلنے کی نوبت بظاہر آن پہنچی ہے۔ یہ ہمارے آج کے موضوعات ہیں جن میں ہم بات کریں گے۔ تو چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب۔ ایران چاہتا ہے کہ پاکستان اور چائنا کا جو اقتصادی راہداری منصوبہ ہے اس میں بھی وہ کوئی کردار ادا کرے۔ ایران کے جو سفیر ہیں پاکستان کے اندر، مہدی ہنر دوست، انہوں نے اسلام آباد میں فیڈریشن آف پاکستان چیمبر آف کامرس اینڈ انڈسٹری کے دفتر کا دورہ کیا، وہاں پہ انہوں نے ان خواہشات کا اظہار کیا۔ یہ چیمبر بذات خود بہت متحرک ہے اور دیگر بھی جو سرمایہ کار ہیں یا ڈفرینٹ جو انڈسٹریلسٹ ہیں وہ اس منصوبے پہ بڑی گہری نظر رکھتے ہیں۔ پاکستان کے اور دنیا کے بہت سارے معاشی ماہرین کا اس منصوبے کے بارے میں یہ کہنا ہے کہ اگر اس پہ جس طرح سے بتایا جا رہا ہے عمل درآمد ہوتا ہے تو نہ صرف پاکستان اور چین بلکہ پورے خطے پہ اس کے معاشی اثرات ہیں۔ اور ساتھ ساتھ ہم نے یہ بھی سنا، کچھ مہینے پہلے یہ پیش رفت بھی ہوئی تھی کہ اسی کے پیرلل یا اسی کے بالکل ایک متوازی چابہار منصوبہ شروع کرنے کا فیصلہ کیا گیا تھا جو بنیادی طور پہ بھارت اور ایران کے درمیان تھا۔ اب اگر ایران اس کا حصہ بنتا ہے، یہ بھی کہا گیا کہ وہ منصوبہ در حقیقت پاکستان چائنا اکنامک کوریڈور اس کو چیلنج اس کے لیے پیدا کر سکتا ہے، لیکن بہت سارے ماہرین یہ بھی کہتے ہیں کہ اس میں چیلنج نہیں بلکہ ایک بہتر ہے کہ خطے کے اندر اقتصادی سرگرمیاں ان کی رفتار میں تیز اضافہ ہوگا اور تمام جو بڑے سٹیک ہولڈر ہیں وہ آپس میں انگیج کریں گے۔ جنرلی ہم جائزہ لیتے ہیں کہ ایران کیا کردار ادا کر سکتا ہے، خاص طور پہ عالمی پابندیوں کے خاتمے کے بعد جب وہ پاکستان کے ساتھ جو ایک بڑے گیس پائپ لائن منصوبے کا بھی حصہ ہے، کیا اس گیس پائپ لائن منصوبے کو ایمبیڈ کیا جا سکتا ہے اس کے ساتھ؟ $1 trillion کا وہ بھی منصوبہ ہے، ٹریلینز اینڈ بلینز ڈالرس کا یہ بھی منصوبہ ہے۔ بات ہم کریں گے، انالیسز ہم لیں گے۔ ہمارے ساتھ اس پہ موجود ہیں دردانہ نجم، جرنلسٹ ہیں، رائٹر ہیں اور سیکیورٹی اور اکاؤنٹیبلٹی اور اکنامک ڈیولپمنٹ یہ ان کی ایکسپرٹیز کے ایریاز ہیں۔ طاہر خان صاحب ہمیں جوائن کر رہے ہیں، وہ سینئر صحافی ہیں، تجزیہ کار ہیں، کل بھی ہمارے پروگرام میں تھے لیکن ان کو آج پروگرام میں پھر زحمت دینے کا مقصد یہ تھا کہ انہیں کی اسٹوری جو آج ایکسپریس ٹریبیون میں شائع بھی ہوئی، جس میں افغانستان کے پریزیڈنٹ ایک بار پھر یہ باور کرا رہے ہیں پاکستان کو کہ اگر واگھا بارڈر کے اوپر افغانستان کے لیے ٹرانزٹ نہیں کھولا جاتا تو پاکستان کو بھی اپنے جو اس کے ٹرانزٹ روٹس ہیں ان کو بند کر دیا جائے گا۔ پاکستان جن روٹس کو استعمال کرتے ہوئے آگے سینٹرل ایشیا تک پہنچ سکتا ہے تو اس کے لیے بھی مشکلات ہوں گی۔ تو یہ سبب ہے کہ ہم نے ان دونوں موضوعات کو ایک ساتھ جوڑ دیا ہے۔ ہمارے ساتھ اسلم ڈوگر صاحب ہیں، سینئر صحافی ہیں اور پاکستان ٹیلی ویژن کے پی ٹی وی ورلڈ کے ساتھ کرنٹ افیئرس کی جو نشر آتے ہیں ان کو سپروائز کرتے ہیں۔ تمام مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ دردانہ، آپ سے ہم شروع کرتے ہیں، کیا آپ کے خیال میں ایران کا ممکنہ کردار کیا ہو سکتا ہے جیسے جس وہ خواہش کا اظہار کیا ہے؟ نیچرلی یہ ایسا نہیں ہے، بڑا نپتولہ ہے، تو बताया गया कि दुर्दाना हमारे साथ नहीं है। डोगर साहब आप बताइएगा, ईरान पोटेंशली क्या किरदार अदा कर सकता है अगर वो इस मंसूबे का हिस्सा हो किसी सतह पे? ये बात अभी तक हम सिर्फ फर्जी बुनियादों पे कर रहे हैं।
जी बहुत शुक्रिया। ईरान में बुनियादी तौर पर तो बहुत ज्यादा किरदार अदा कर सकता है, एक बहुत पोटेंशियल है, क्योंकि पाकिस्तान और ईरान का एक बहुत बॉर्डर बहुत बड़ा लगता है, दोनों हिस्टोरिकली और स्कॉफी तौर पर और मुस्लिम तौर पर एक दूसरे के करीब है, लेकिन बाहर पाकिस्तान के ऊपर बहुत सारी वो बंदिशें हैं उनके दोस्तों की वजह से, कोई ये ऐलानियां तो नहीं है लेकिन गैर ऐलानियां बंदिशें हैं, कुछ मजबूरियां हैं पाकिस्तान की। यहाँ पर पाकिस्तान इन मनसूबों को शुरू नहीं कर सकता क्योंकि एक तरफ पाकिस्तान को सबसे बड़ी जो रिमिटेंसेज आती हैं, यानी जो पाकिस्तानी काम करते हैं सऊदी अरब में, वो कहा जाता है कि 20 लाख के करीब हैं वो सऊदी अरब में काम करते हैं, तो सबसे ज्यादा रिमिटेंसेज भी पाकिस्तान को वहीं से आती हैं। जब पाकिस्तान ईरान के साथ तामन की बात करता है तो फौरी तौर पर हमें सऊदी अरब से एक वार्निंग आती है या उनकी तरफ से नाराजगी का इजहार किया जाता है, तो हम उनके सऊदी अरब की जो हमारी ताल्लुकात हैं वो इस नियत की हैं हमें नाराज करना अफोर्ड नहीं कर सकते, इसलिए हम ईरान के साथ फौरी तौर पर जो ताल्लुकात हैं वो एक तरह से बंधे हुए हैं सऊदी अरब के साथ, हमारे जो रिलेशन हैं उनकी बुनियाद पर हम ईरान के साथ एक ऑल आउट उसमें तामन में जा नहीं सकते। और दूसरी वजह ये भी है कि ईरान के ऊपर काफी सारी पाबंदियां लगी हुई हैं, जब तक वो क्लियर नहीं होती है उस वक्त तक हम बैंकिंग का भी हमारा एक दूसरे के साथ मसला है, और इसके अलावा कुछ तारीखी मगालते भी हैं, कुछ गलत फहमियां हैं दोनों ममालिक के दरमियान, क्योंकि एक अरसे से सरदमहरी चली आ रही है हमारे ताल्लुकात में, हमने कुछ भारत के साथ ताल्लुकात कुछ बेहतर बना लिए जिसकी वजह से हमारे पाकिस्तान के और ईरान के ताल्लुकात में एक इंडिया का फैक्टर भी आ जाता है। जब कहा गया कि पाकिस्तान ने यहाँ एक मंसूबा शुरू किया सी पैक और उसके बाद ग्वादर की पोर्ट डेवलपमेंट का काम शुरू हुआ, तो इसके साथ ही इन्हीं दिनों में इंडिया की तरफ से भारत के साथ
चाबहार
उसके तावन का ऐलान किया गया, तो ये इस तरह ऐसा लगा कि जैसे पाकिस्तान चीन के साथ मिलकर करना चाह रहा है, डेवलपमेंट करना चाह रहा है, तो उसके मुकाबले ईरान ने अपना एक
लेकिन ये अगर ईरान ने इस ख्वाहिश का जाहिर किया है तो यकीनन बड़ी कैलकुलेशन के बाद किया होगा ना, और एक सफ़ीर के जो कि नुमाइंदा हैं ईरान के पाकिस्तान के अंदर उनकी तरफ से स्टेटमेंट आया है। दुर्दाना नजम हमारे साथ मौजूद हैं, उनका तारुफ हम आपके साथ पहले करा चुके हैं। दुर्दाना आपका क्या ख्याल है, ईरान की ये ख्वाहिश कि वो जो सी पैक है पाकिस्तान और चीन के दरमियान इक़्तिसादी राहदारी मनसूबा है, बहुत ज़्यादा तवक्कुआत हैं इस मनसूबे के साथ, तो अगर वो इसका हिस्सा बनना चाहता है तो कैसे उसको इंगेज किया जा सकता है, उसका फ़ायदा कैसे हो सकता है? ज़ाहिर है ये पाकिस्तान इंडिविजुअली तो कर नहीं सकता, चाइना की बड़ी उसके अंदर इंगेजमेंट है, तो पोटेंशियल क्या है ईरान की पार्टिसिपेशन के?
देखिए इससे डिसीजन से ईरान के डिसीजन तो क्या उन्होंने जो अपनी ख्वाहिश जाहिर की है कि इसमें हिस्सा बनना चाहते हैं, देखिए जो सी पैक का रूट है उससे बाहर सूरत सबको फायदा होना था, जो कनेक्टेड रीजन के कनेक्टेड जो कंट्रीज हैं उन सबको होना था, ईरान को भी होना था, इंडिया को और बहुत सारे रीजन है उनको इसका फायदा होना था, लेकिन वो कहते हैं ना टेस्ट वाटर, दे वर टेस्टिंग वाटर के पता नहीं, इनिशियली दे थॉट के एज इफ पाकिस्तान वुड नॉट बी एबल टू डू इट, या इतनी सारी हमने देखा कि सी पैक के हवाले से बहुत सारी प्रॉब्लम पाकिस्तान को देखने में आई, लेकिन अब मेरा ख्याल है कि ये चीज जो है वो समझ आ गई है कि ये जो मनसूबा है ये अपनी पाए तकमील तक पहुंचेगा और उनको ऑब्वियसली यू नो दे नो कि इसके क्या फायदे होंगे, तो इससे पहले कि ये तकमील मुकम्मल होता और उसके बाद जब वो कम इसमें आते, उन्होंने पहले ही आई थिंक वो एक बड़ा विजन दिखाई है ईरान ने कि उन्होंने अपनी फाइट राइट की है, बिकॉज दे इट्स एक्चुअली नॉट अबाउट पाकिस्तान, आई विल से इट्स एक्चुअली अबाउट चाइना,
सही, एग्जैक्टली,
क्योंकि चाइना इतनी बड़ी पावर है कि उसको आप इग्नोर नहीं कर सकते, उसको निग्लेक्ट नहीं कर सकते. और सी पैक भी अब उन्हें पता चल गया है, इट्स गोइंग टू बी, इट्स नो मोर अ ड्रीम, इट्स गोइंग टू बी अ रियलिटी एनी टाइम सूनर. और अगर आप देखें कि
लेकिन क्या ये भी तो, ये भी एक वजह हो सकती है, ये कम से कम हम ये कहें कि जो मुख्तलिफ एनालिस्ट जिस तरह तजिया करते थे कि इसका पोटेंशियल इतना बड़ा है सी पैक का, कि ना सिर्फ ये एक इकोनॉमिक कॉरिडोर है बल्कि रीजनल पोलिटिकल जो डिस्प्यूट्स हैं उनको भी रिजॉल्व कर सकता है. तो ईरान उस जगह पर खड़ा है जहाँ पे जैसे पाकिस्तान भी हो, बज़ाहिर बड़े अच्छे ताल्लुक हैं लेकिन कई जगहों पर कहना चाहिए कि बम्प्स भी अपनी जगह पर मौजूद हैं. तो क्या इस जानेब भी ये इशारा हो सकता है कि उसकी शुरुआत कि रीजन के अंदर बड़े पॉलिटिकल डिस्प्यूट्स, बड़े इक्तसादी मफादात के सबब रिजॉल्व होने के इम्कानात पैदा हो सकते हैं एंगेजमेंट की सूरत में?
जी वो तो बिल्कुल हो सकते हैं, लेकिन देखिए हमारा एक, अगर पाकिस्तान के हवाले से बात करें तो पाकिस्तान को ऑब्वियसली उनके हमारे जो नेबर्स के साथ हमारे ताल्लुकात हैं उसमें एक हमें रहता तो है, एक हमारे यहाँ एक है कि भाई हमारे नेबर्स के साथ ताल्लुकात उस तरह के नहीं है जिस तरह से होने चाहिए. एक चीन है जिसके साथ हमारे ताल्लुकात, मतलब मैं उन नेबर्स की बात कर रही हूँ जिनके जो पावर के लिहाज से जो जरा स्ट्रॉन्ग है. तो जैसे चाइना है, चाइना के साथ तो हमारे हैं, इंडिया के साथ हमारी चप्पल चलती रहती है, लेकिन ईरान के साथ कुछ अर्से से वी हैव नॉट बीन कंफर्टेबल, और हमारा वो कंफर्ट लेवल उस तरह का नहीं था जो पहले था होना चाहिए. तो जो ऑब्वियसली जो रिक्वायरमेंट है, और इन एनी केस अगर चाहे या ना चाहे सी पैक ने इन सारे ममालिक को जोड़ना है और इसका फायदा हर एक को होगा. एंड चाइना हैज बीन सेइंग दिस
जी, और अल्टीमेटली मेरा ख्याल है जाहिर है ये कोई दो मुल्क आपस में ट्रेड नहीं करना चाहते हैं, इसका इसका जो मकसद भी है वो बहुत कहना चाहिए अक्रॉस द बॉर्डर्स है पूरे रीजन का, उसका फायदा होना अल्टीमेटली तो जी हाँ सेंट्रल एशिया तक और भारत तक शायद उसका इस्तेफादा कर सकें. ताहिर खान साहब योर टेक. जी ताहिर साहब, ताहिर खान साहब आप हमारे साथ हैं? जी ताहिर साहब हमारे साथ हैं लेकिन गालिबन उनको हमारी आवाज़ नहीं पहुंच पा रही या उनकी आवाज़ हम तक नहीं पहुंच पा रही. हम उनको दोबारा नंबर उनका मिलाने की कोशिश करते हैं. डोगर साहब ये बताइएगा कि जब हम इसकी बात करते हैं कि ओवरऑल रीजनल इसमें इंटरेस्ट क्या हैं, और जैसे हमने जिक्र भी किया है कि जो सियासी चपकलिश है बाज़ मुल्कों के दरमियान या जहाँ पे कंफर्ट लेवल कम है, क्या उसको भी सी पैक कहीं ना कहीं ब्रिज करने में मददगार साबित हो सकता है पूरे रीजन को सामने रखते हुए? बताइएगा.
उनको पुछ डाले और हमारे जो सभी मफादात हैं वो ओवरकम कर लें या उनको इनको ओवर शेडो कर दें. लेकिन एक बात जो अभी तक देखने की है वो ये है कि क्या हम एक हमारी कैपेसिटी है क्या बड़े मनसूबे को उसके पूरे पोटेंशियल के साथ इस्तेमाल कर सकें. ये मुझे अभी लगता है कि पाकिस्तान की, ईरान की, भारत की और इस तरह अफगानिस्तान की ये क्यादत अभी तक शायद इसकी जो पोटेंशियल है उसको पूरी तरह से समझ नहीं पाई और या अभी हद नहीं हो पाई. लेकिन अभी तक मायूसी की बात करना तो जाहिर है एक ऐसे ऐसी बात है कि जो मनसूबा अभी शुरू हुआ है तो उसके उस पर मायूसी का इजहार तो नहीं करना चाहिए. लेकिन मुझे लगता है कि वक्त के साथ साथ शायद ये समझ पाए जब बेशुमार बिजनेस आएगा, बेशुमार सनतें लगेंगी या कम अज कम एक रूट ट्रेड रूट बनेगा तो बहुत सारी नई चीजें, बहुत सारी नए कल्चर वो साथ लेके आएगा. और जब यकीन आप देखेंगे कि चाइना जिसका कल्चर हम सबसे इस इलाके के मुहाइस है, उनका मजहब अलग है, उनका सियासत, उनकी तारीख, उनके जुबान, उनके रंग नस्ल सब कुछ मुख्तलिफ है. लेकिन जब इख्तलात होगा हमारे माशरे के साथ उनका तो यकीनन ये सब एक तरह से इसको मल्टी कल्चरल जो डेमोक्रेसी का भी होता है वो इस तरह यानी हमारे शायद वो ये चीज एक डेमोक्रेटिक कल्चर पैदा करे ये जो ट्रेड है.
एग्जैक्टली. खान साहब, ताहिर खान साहब से हमारा रब्ता दोबारा बहाल हो गया है. खान साहब आप बताइएगा आपका नुक्ता नज़र इस पे क्या है जो जिस मौजू पे हम इनिशली अभी बात कर रहे हैं कि पाकिस्तान چین اقتصادی راہداری منصوبہ اور ایران کا اس میں کردار ادا کرنے کی خواہش کا اظہار. آپ کے خیال میں اگر ایران کس لیول پہ اس کا حصہ ہو سکتا ہے, اگر دونوں فریقیں دیگر جو دو میجر پلیئر ہیں وہ اگر راضی بھی ہوں, تو ایران کتنا مؤثر اس میں کردار ادا کر سکتا ہے اور کس لیول پہ اس کو انگیج کیا جا سکتا ہے اس منصوبے میں؟
اصل میں جو سی پیک کا منصوبہ ہے اس میں گوادر کی جو بندرگاہ ہے, جو پورٹ ہے, اس کا کردار بہت اہم ہوگا
اور وہ ایران کے لیے کمفرٹ زون نہیں ہے,
بلوچستان کے گوادر کا. لیکن آپ کو یاد ہوگا کہ جب صدر زرداری نے, سابق صدر نے اور ایرانی اس وقت کے صدر نے جب گیس پائپ لائن منصوبے کا افتتاح کیا تھا, تو وہ بھی چابہار ہی میں تھا, میں خود بھی اس میں شریک تھا انوگریشن میں. تو اس طرح چابہار کسی حد تک گوادر کے پورٹ کے ساتھ, اور گوادر پورٹ اس طرح میں نے پہلے کہا وہ بیک بون ہے اسی تمام سی پیک کا, کیونکہ وہاں سے روٹ شروع ہونا ہے دونوں. یعنی اگر ویسے ویسٹرن اور یہاں تو بات ہوتی ہے, چائنیز کہتے ہیں کہ روٹ ایک ہی ہے, لیکن چلو وہاں سے دونوں وہاں سے نکلیں گی. تو چابہار کا جو بندر ہے, گوادر کا جو بندر ہے, وہ بالکل کیونکہ زیادہ دور بھی ایک دوسرے سے نہیں ہے, تو اس کا ایک بڑا رول ہو سکتا ہے. تو میرے خیال میں ایرانیوں نے کہا بھی ہے, اس سے پہلے ایران نے یہ بھی کہا ہے کہ دونوں پورٹ جو ہے وہ کنیکٹ ہو سکتے ہیں. تو میری نظر میں تو یہ سب سے زیادہ دونوں کے لیے ہے, لیکن بیانات تو آ جاتے ہیں, اصل میں پریکٹیکل ہونا ہے کہ پاکستان بھی اس کا کردار اس میں تسلیم کرے گا, ایران بھی اسی میں تسلیم کرے گا, کیونکہ اقتصادی لڑائی میں مجھے نہیں پتا کہ پھر مفادات جب سامنے آئیں گے تو واقعی آگے چل سکتے ہیں کہ نہیں. لیکن اگر ہو جائے تو میرے خیال میں دونوں کے لیے شاید زیادہ اس کا فائدہ بھی ہوگا.
خان صاحب, ہم جب ریجنل انٹیگریشن کی بات کریں اسی سی پیک کے پس منظر میں, تو جو آج آپ کی سٹوری ہے میں اس کی جانب بھی آنا چاہتا ہوں, جس میں آپ نے یہ لکھا ہے کہ صدر اشرف غنی, ان کو بڑے تحفظات ہیں اور سخت گلہ ہے ان کو پاکستان کے ساتھ, بلکہ یہ کہنا چاہیے کہ اس میں انتباہ بھی ہے آج ان کے اسٹیٹمنٹ میں جس کو آپ نے رپورٹ کیا ہے, کہ اگر پاکستان واہگہ بارڈر کو افغانستان کے ٹریڈرز کے لیے اوپن نہیں کرتا, بذریعہ لاہور اور بذریعہ پاکستان ان کے ٹرک وہاں دلی نہیں پہنچ سکتے ہیں, تو پھر پاکستان کے لیے بھی سینٹرل ایشیا تک رسائی کے راستے جو ہیں وہ بند کیے جا سکتے ہیں. جب ہم سی پیک کی بات کرتے ہیں, ہم پورے ریجن کے اندر تجارت, ٹریڈ اور اس طرح کی انگیجمنٹ کی بات کرتے ہیں, پاکستان کے اوپر کیا اوبلیگیشنز ہیں, پاکستان نے کیا واقعتاً, کیونکہ پچھلے دنوں میں جو پاکستان کا پوائنٹ آف ویو میں دیکھ رہا تھا اس میں ان کو الاؤ کیا گیا تھا افغان ٹرکس کو, اس وقت ایکچوئل اسٹیٹس ہے کیا افغانستان کے ٹریڈرز کا یا افغانستان کے جو ٹرکس یا ٹرانسپورٹیشن ہے جس کی ڈیسٹینیشن بھارت ہے, اس میں کیا رکاوٹیں ہیں, اور یہ جو انتباہ سامنے آیا ہے اس کو کتنا سیریس لینے کی ضرورت ہے اسلام آباد کو؟
سب سے پہلے تو آپ کو بتاؤں کہ ابھی جو ایک انڈرسٹینڈنگ مفاہمت ہے, وہ افغان ٹرکس آتے ہیں تو واہگہ پہ پاکستان کے سائڈ پہ ان کے جو بھی خاص کر جو تازہ میوہ ہے وہ وہاں پر مطلب ہے کہ وہاں اس کو اتارا جاتا ہے, وہاں سے پھر ہاتھ گاڑیوں میں یا اسی طرح. افغان کو یہ ہے کہ صرف واہگہ سے تقریباً 600 میٹر اس کو جانے دی جائے, جو وہاں اٹاری میں اس کو وہاں پر اس کو یعنی ٹرکوں سے یا کنٹینر سے اس کو, یہ افغانستان اور یہ ابھی کا نہیں ہے, یہ بہت پہلے سے تھا. لیکن جو آپ کے دوسرے سوال کا حصہ ہے, میرے خیال میں جو سیاسی کشیدگی ہے افغانستان اور پاکستان کی, وہ اب اس کا براہ راست اثر ہو رہا ہے اقتصادی تعلقات میں. میری نظر میں افغانستان کا یہ مطالبہ کسی حد تک اس لیے بجا ہے کہ اگر ایک ملک آپ کو زمینی وہ دیتا ہے, سہولت دیتا ہے کہ آپ کے ٹرکس یہاں سے جا سکتے ہیں وسطی ایشیا, لیکن پھر اس کا مطالبہ تو رہے گا, کیونکہ افغانستان کو یہ بھی ہے کہ پاکستان اور افغانستان کے درمیان جو اقتصادی راہداری کا جو معاہدہ ہے, ان کا خیال ہے کہ یہ بھی اسی کا حصہ ہے, کیونکہ پاکستان کا موقف اسی حوالے سے یہ ہے کہ وہ اس کا حصہ نہیں ہے, وہ دو طرفہ ہے. لیکن میری نظر میں ہاں, پاکستانیوں کو یہ بھی ہو کہ بھارت کے ساتھ ان کے تعلقات اچھے نہیں ہیں, اس لیے جلدی یہ سکتے, لیکن میری نظر میں اگر پاکستان واقعی افغانستان میں جو لڑائیاں ہوئی ہیں, جو تباہی ہوئی ہے, ان لوگوں کی اگر مدد کرتا ہے, تو میری نظر میں واہگہ اگر ٹرک یہاں پر رک کر کے مال یہاں اتارتے ہیں, تو اگر وہ کراس کر کے تو کوئی قیامت نہیں آئے گی, کیونکہ چین اور بھارت کے بھی تعلقات سرحدی مسائل ہیں, لیکن وہاں تو ٹریڈ ہو رہا ہے, ہر جگہ پہ تجارت ہوتی ہے, تو بالکل
یعنی سرحدی تنازع
نہیں کریں گے. تو صحیح کہا اشرف غنی نے کہ ان کو دیگر راہداری کے راستے موجود ہیں, پاکستان کو سوچنا پڑے گا. نواز شریف صاحب کا خود یہ پالیسی تھی اچھی ہمسائیگی کی, اگر یہ دعوے ہیں تو میرے خیال میں عملی طور پر ثابت کرنا پڑے گا. ورنہ یہ بیان جو آیا ہے, یہ بیان بالکل واضح آئے ہیں, ابھی تک اس کے ویب سائٹ پہ موجود ہیں, برطانوی کے جو انوائے ہے اس کے سامنے یہ بات کی ہے. میری نظر میں اگر پاکستان نے مثبت جواب نہیں دیا, تو ممکن ہے کہ پاکستان کے لیے مستقبل میں اقتصادی مشکلات پیدا ہو سکتی ہیں.
جی دردانہ نجم, اس اسٹیٹمنٹ کو انالائز کیجیے گا, جائزہ لیجیے گا. واقعتاً اگر پاکستان کو سینٹرل ایشیا میں جانا ہے اور ایون سی پیک کو زیادہ مؤثر بنانا ہے تو افغانستان انڈیا جو ٹریڈ ہے دونوں ایک دوسرے کے قریب ممالک ہیں, قریب سینس میں سفارتی طور پہ, اور ایک دوسرے کے لیے بڑی پسندیدگی رکھتے ہیں, تو ان کو بھی اختلافات اپنی جگہ پہ, لیکن ان کے ٹریڈ کے لیے بھی اپنے آپ کو جو ٹرانزٹ ہے اس کو اسی طرح اوپن اور کھلا چھوڑنا ہوگا جیسے پاکستان افغانستان سے ایکسپیکٹ کرتا ہے.
دیکھیے جی, بالکل یہ آئیڈیل سچویشن ہے, ہونا بھی چاہیے, لیکن یہ ہوگا کیسے؟ جو مس ٹرسٹ ہے بٹوین پاکستان اینڈ افغانستان, بٹوین انڈیا اینڈ پاکستان, اینڈ بٹوین یہ جو ٹرائیکا ہے دونوں سارا کا سارا, ہمارا تو یہ خیال ہے نا, پاکستان تب یہ کہتا ہے کہ افغانستان از بینگ یوزڈ بائی انڈیا اگینسٹ پاکستان, ایسا ہی ہے نا. پاکستان اب یہی کہہ رہا ہے نا کہ افغانستان کی سرزمین جو ہے وہ اب انڈیا جو ہے وہ پاکستان کے خلاف استعمال کر رہا ہے, اور اسی لیے ہم نے افغانستان میں ہماری بہت ساری,
لیکن سٹل کیا اس ایشو کے اگر ہم یہ ایک لمحے کے لیے تصور کریں کہ یہ پاکستان کا جینوئن کنسرن بھی ہو تو اس کو ایڈریس کرنے کے طریقے اور فورمز ڈفرینٹ ہو سکتے ہیں. ٹریڈ روکنا غالباً نہیں ہو سکتا, کیا خیال ہے آپ کا؟
نہیں, ٹریڈ روکنا تو بالکل نہیں ہو سکتا, لیکن بات یہ ہے کہ جب مکس ٹرسٹ ہو, جب آپ کو یہ اندیشہ ہو کہ پتہ نہیں ان کے ٹرکوں میں کیا چیز ہے جو یہاں سے چلی جائے گی اور وہاں سے آ جائے گی, اگر آپ نے کبھی چیزیں پڑھی ہو تو اس میں یہ بھی چیزیں آئی تھی کہ یہ بھی ایک پرسپشن ہے کہ جی پتہ نہیں کیا ہو جائے گا. تو جب تک یہ جو ہماری اپریہینشن ہے کہ انڈیا کی جو انوالومنٹ ہے افغانستان میں, یہ پاکستان کا ایک بہت بڑا ایشو ہے, اور اس ایشو کو جب تک یہ ریزالو نہیں ہوگا, اور جو لوگ پالیسی میکنگ میں انوالو ہیں, جو ادارے پالیسی, آئی ایم ناٹ ٹاکنگ اباؤٹ, اور آئی ایم ٹاکنگ اباؤٹ دا انٹائر گورنمنٹ, انٹائر گورنمنٹ میں آپ سمجھ گئے ہوں گے کون کون سے ادارے ہیں جو ڈائریکٹ پالیسی میکنگ میں افغانستان کے حوالے سے ہیں یا انڈیا کے حوالے سے ہیں, ان کے جو تحفظات ہیں وہ جب تک دور نہیں ہوں گے تو یہ تو بالکل دور کی بات ہے. اور ہم چاہتے ہیں, دیکھیے گورنمنٹ, جتنی بھی گورنمنٹ ہے, ڈپلومیسی, وہ نہیں ڈپلومیسی کہ ٹریڈ جو ہے وہ اسموتھ ہونی چاہیے, پاکستان انڈیا کے درمیان بھی ہونی چاہیے. اگر آپ کو یاد ہو موسٹ فیورڈ نیشن کا ایک چلا تھا آج سے 5-6 سال پہلے کہ جی ہمیں دینا چاہیے انڈیا کو وغیرہ وغیرہ, اس سے بات ہوئی تھی اور پھر وہ ٹھپ ہو گیا تھا سارا معاملہ. اور ہم ابھی بھی دیکھیں پاکستان انڈیا کے ساتھ ٹریڈ کرتا ہے, لیکن کیسے کرتا ہے؟ بیک چینل سے ہوتی ہے نا, تھرو دبئی ہوتی ہے, اور جو پاکستان کو اس کا فائدہ ڈائریکٹ ہونا چاہیے اس سے ہم ابھی تک مستفید نہیں ہو سکے, بیکاز آف اگین کہ ہماری جو ہمارا جو مس ٹرسٹ ہے, ہمارا جو ڈس ٹرسٹ ہے امنگ دیز کنٹریز. تو آبویسلی جب تک وہ ریزالو نہیں ہوگا تو اس کے بہت سارے فوائد ہیں. آپ دیکھیں ابھی ستائش صاحب نے جس طرح کہا کہ چائنا کی کتنی انیموسٹی تھی انڈیا کے ساتھ, لیکن جب انہوں نے فیصلہ کر لیا تو انہوں نے فیصلہ کر لیا, اور اکنامیکلی ٹریڈ وائز آپ دیکھ لیں کہ وہ کہاں سے کہاں پہنچ گئے ہیں, اور ہم چائنا کے اتنے قریب ہونے کے باوجود ہم کسی لیول پہ نہیں پہنچ سکے, ہم فائدہ ہی نہیں اٹھا سکے چائنا رائٹس کا.
ڈگر صاحب, اس کو مختصر آپ کے پاس,
آپ دیکھیں ہمارے فون سے اس معاملے میں دور ہیں
جی. ڈگر صاحب 30-40 سیکنڈ مجھے سیگمنٹ وائنڈ اپ کرنا ہے, اس ایشو پہ آپ نے رائے دیجیے گا کہ پاکستان کیسے فیسیلیٹیٹ کرے افغانستان کو اگر وہ افغانستان کے رستے دیگر اپارچونیٹیز یا پراسپیکٹس ان کو تلاش کرنا چاہتا ہے. تو
جی بالکل یہ بات درست ہے کہ برابر رائٹ بنتا ہے اگر افغانستان سے پاکستان تجارت کرتا ہے دوسرے ممالک سے, تو اس طرح افغانستان کا بھی حق بنتا ہے کہ وہ پاکستان کے رستے دوسرے ممالک سے تجارت کرے. لیکن اس میں جو سیاسی معاملات ہیں, جیسے آپ نے سی پیک ابھی تھوڑی دیر پہلے سی پیک کے معاملے پر بات کی تھی کہ سی پیک جو ہے وہ اس میں اتنی سائی وہ کچھ سیاسی مسائل کو بھی حل کروا سکتا ہے, یعنی معاشی مفادات جو ہیں وہ سیاسی یہی بات اگر اس پہ منتقل کی جائے پاک افغان تعلقات پر, تو بالکل یہ جو, لیکن یہ وائس ورسا بھی ہو سکتا ہے کہ جو سیاسی تعلقات ہیں وہ اقتصادی مفادات کو نقصان بھی پہنچا سکتے ہیں. جیسے پاکستان کو بہت ساری شکایات ہیں کہ افغانستان کے معاملے, افغانستان جو ہے پاکستان میں مداخلت کر رہا ہے بھارت, تو یہ ایک طرح سے پاکستان کا ایک سیاسی پر جائز مطالبہ ہے کہ ایک ایسا ملک جس کا براہ راست یہاں کوئی تعلق نہیں بنتا افغانستان کے اندر, تو وہ افغانستان کے اندر بیٹھ کر پاکستان میں تحقیقی کاروائیاں کرے گا, تو یہ یقیناً پاکستان کی بھی تحقیق سے بات ہے. اس کا پاکستان کبھی تجارت کی ذریعے, کبھی سیاست کے ذریعے, کبھی سفارتی ذرائع سے اظہار کرتا رہتا ہے. بنیادی طور پر یہ ایک سیاسی مسئلہ ہے اور سفارتی مسئلہ ہے جس کو افغانستان کو بھی ایڈریس کرنا پڑے گا, اور
جی. اور میں صرف بھارت کا ورژن دینا چاہتا ہوں, بھارت کے اوپر جب یہ الزامات لگتے ہیں کہ وہ افغانستان میں بیٹھ کے پاکستان کے اندر کسی نوعیت کی تخریبی سرگرمیوں میں ملوث ہے تو کیٹیگوریکلی ایک ڈینائل آتی ہے. ان کا پوائنٹ ہے وہ میں سامنے رکھنا چاہتا تھا. بہت شکریہ اسلم ڈوگر صاحب, سینئر صحافی تجزیہ کار, آپ نے ہمیں جوائن کیا. طاہر خان صاحب, آپ کے بھی ہم ممنون ہیں کہ آپ ہمارے ساتھ موجود رہے. دردانہ, آپ ہمارے ساتھ رہیے گا. اگلے سیگمنٹ میں ہم آپ کو لے کے بڑھیں گے. مزید کچھ ایشوز ہیں جن پہ ہم بات کریں گے, لیکن چند سیکنڈ کی ایک بریک کے بعد.
عمران, تم اردو میں تازہ ترین خبروں اور دلچسپ فیچرز کے لیے کس ویب سائٹ پہ جاتے ہو؟
وائس آف امریکہ کی اردو ویب سائٹ www.urduvoa.com پر. اور کہاں,
زبردست, مجھے بھی سب سے زیادہ www.urduvoa.com ہی پسند ہے.
چلو کسی بات پر تو ہم دونوں میں اتفاق ہے.
بھئی www.urduvoa.com پر کسے اتفاق نہیں ہوگا.
پروگرام جہارنگ میں آپ کا خیر مقدم. میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ گلروخ. یہ پروگرام آپ وائس آف امریکہ واشنگٹن سے براہ راست سن رہے ہیں, واشنگٹن اسٹوڈیو سے. اور پروگرام کے اس حصے میں ہم بات کریں گے, امریکہ اور روس دونوں ممالک کا شام کے اندر جنگ بندی پہ اتفاق ہوا ہے, ایک معاہدہ ہوا ہے جس کی بڑی اہمیت جس کو دی جا رہی ہے, کیونکہ 12 ستمبر سے اس پہ غروب آفتاب کے ساتھ ہی اس پہ عمل درآمد شروع ہو جائے گا. اور یہ وہ دن ہیں جب مسلم دنیا میں بشمول ظاہر شام کے وہاں پہ عید الاضحیٰ منائی جا رہی ہوگی. اس لحاظ سے ایک بڑا خیر سگالی پیغام یہ بھی ہے اس کے اندر, اس سے اٹکے کہ وہاں پہ خطے کے اندر اور اس ملک کے اندر امن و امان بحال کرنے کے لیے اس کی کیا افادیت سامنے آتی ہے, کس طرح سے انگیج کیا جاتا ہے مختلف جو گروپس ہیں, مختلف جو دھڑے ہیں وہاں پہ, ان کو اس کے نکات سامنے بعد میں آئیں گے. اور ظاہر یہ چیزیں گریجولی انفولڈ ہوں گی, لیکن جس چیز پہ اتفاق کیا گیا ہے وہ یہ کہ النصرہ ہو یا داعش ہو, یہ وہ دو گروپس ہیں جن کے اوپر خاص طور پہ مل کے جن کو ٹارگیٹ کیا جائے گا. کل بھی ہم نے بات کی کہ اوور آل وہاں پہ ملیٹنسی کے خاتمے پہ تو اتفاق ہے, لیکن ہر ایک جو فریق ہے یا بڑے سٹیک ہولڈر ہیں, اگر ہم صرف امریکہ اور شام ہی کی, امریکہ اور روسی کی بات کریں, تو اس بات پہ اتفاق نہیں ہے کہ کس گروپ کو ٹارگٹ کرنا ہے اور کس کو نہیں, کس کو سپورٹ کرنا ہے. تو اب کم از کم ان دو گروپس کو وہاں پہ پوائنٹ آؤٹ کیا گیا ہے کہ داعش اور النصرہ فرنٹ, اس کے جنگجوؤں کے خلاف کارروائی ہوگی, اس کے لیے مشترکہ مراکز جو ہیں وہ قائم کیے جائیں گے. دونوں ملک, امریکہ اور روس, اس علاقے میں دہشت گردی کے خلاف ایک دوسرے کے ساتھ تعاون بڑھائیں گے, اور اس کے ساتھ ساتھ انسانی ہمدردی کی بنیاد پہ جن لوگوں کو امداد کی ضرورت ہے اس امداد کو بھی وہاں تک پہنچانے کے لیے پورا ایک جو میکینزم ہے وہ ڈیولپ کیا جائے گا اور مضبوط بنایا جائے گا اس طریقہ کار کو. روس کا کہنا یہ ہے, سرگئی لاروف سے منسوب جو بیان سامنے آیا ہے, کہ اس معاہدے پہ شام کی حکومت, بشار الاسد کی حکومت, اس کو اعتماد میں لیا گیا ہے اور وہ بھی عمل درآمد کرنے کے لیے تیار ہے. یہ ہے ہمارا مختصر سا اس کا ابتدائیہ, جس پہ اب ہم انالیسز لیں گے. ہمارے ساتھ چودھری نعمان ظفر ہیں, ایکسپرٹ انٹرنیشنل سیکیورٹی کے, فارمر ریسرچ فیلو ود ہڈسن انسٹیٹیوٹ. پروفیسر فیضان حق نے ہمیں جوائن کیا, اسلامک کلچرل ہسٹری, یو ایس اینڈ مسلم ورلڈ ریلیشن شپ کو دیکھتے ہیں. اور دردانہ نجم ہمارے ساتھ ہیں لاہور سے, سینئر صحافی ہیں, تجزیہ کار ہیں, اور خاص طور پہ اکنامک ڈیولپمنٹ ہو, سیکیورٹی کے ایشوز ہوں, ان کو وہ خاص طور پہ ان پہ فوکس رکھتی ہیں. تمام مہمانوں کا بہت شکریہ اور خیر مقدم. چودھری نعمان ظفر, آپ یورپ میں موجود بھی تھے ڈفرینٹ سیکیورٹی بریفنگس کے اندر, مجھے آپ یہ بتائیے گا کہ اس ریفرنس میں یہ جو سیریا کے اوپر ڈیولپمنٹ ہوئی ہے, یہ کتنی آپ کے خیال میں سگنیفیکنٹ ہے اور واقعتاً کوئی رستہ فراہم کر سکتی ہے ایک پائیدار امن کا؟
دیکھیں, یہ ڈیولپمنٹ تو بہت اچھی ہے. کم از کم جو ہم کافی عرصے سے اس پہ ڈسکشن کر رہے تھے کہ یہ جو دو بڑے پلیئرز ہیں, رشین فیڈریشن اور یو ایس اے, ان کو ایک ساتھ بیٹھنا چاہیے اور ایک پیج پہ آنا چاہیے. بہت بہترین ڈیولپمنٹ, ایٹ لیسٹ انہوں نے کچھ چیزوں پہ اتفاق کیا ہے, اور یہ بہت پوزیٹیو چیز بھی ہے, اور میرا خیال ہے آگے بھی بڑھے گا. اچھا, اب دیکھیے میکینزم جو ہوتا ہے, سب سے پہلے تو ایک سیز فائر ہوتی ہے جو کہ 12 تاریخ کو انہوں نے کی. ویسے میرا خیال تو یہ تھا کہ 11 تاریخ چاہیے تھی, کیونکہ اس پورے مڈل ایسٹ کے اندر آلموسٹ ہر تمام ملکوں کے اندر جو ہے عید ہے 12 تاریخ کو, بہرحال وہ ان کا اپنا میکینزم تھا. تو سیز فائر پہلا اسٹیپ ہوتا ہے کہ سب لوگ سیز فائر کر لیتے ہیں. اچھا, اس کے بعد جو سب سے اہم جو مائل اسٹون ہمیں لینا ہوتا ہے وہ ہوتا ہے آپ کا کمپریہنسو پیس اگریمنٹ. تو میرا خیال ہے کہ ابھی جتنی جلدی یہ موو کر سکیں اس مائل اسٹون کے اوپر, اور اس کو اگر ہم اچیو کر لیں تو تب ہم کہیں گے یار ایک ہمارے پاس ایک ٹینجیبل ایک سکسیس ہمارے ہاتھ میں آ گئی. لیکن میرا خیال ہے وہاں تک پہنچنے میں ابھی بہت سارے معاملات ہمارے ہمیں درپیش ہوں گے, بہت ساری چیزیں ابھی تک ہمارے پاس ہیں جن کو ہم نے پورا کرنا ہے. بہت سارے پلیئرز ہیں جو کہ ابھی بھی کچھ اسپوائلرز ہیں جو کہ اس پوری पीस प्रोसेस को खराब करना चाहते हैं। तो वैसे देखने में तो बहुत अहम है और
जिसको हम जंग बंदी हुई है,
इंतजार कर रहे थे
जी, अभी जंग बंदी है। और नेचुरली जो दूसरा और सबसे बड़ा माइलस्टोन सामने होगा वो पॉलिटिकल सॉल्यूशन है उस पूरे क्राइसिस का। जब तक उसका सियासी तस्फिया नहीं होता तो ये सूरत हाल इसी तरह लिंगर ऑन करेगी। दुर्दाना नजम, आपका एनालिसिस क्या है इस पेशरफ को सामने रखते हुए?
देखिए जी, बिल्कुल खुशाइन बात है, होना भी चाहिए। एक दफा पहले भी कोशिश हुई थी कि सीज फायर की और फिर हमने देखा कि वो कोशिश नाकाम हो गई और उससे अमल दरामद नहीं हो सका। लेकिन अब चूंकि रशिया को भी इन्वॉल्व किया है, बात यह है कि जो दहशत गर्दी फैल चुकी है मिडल ईस्ट में, उसको किस तरह से कंट्रोल किया जाएगा? देखिए अब तो वो गेम जो है वो उनके मतलब वो गवर्नमेंट के हाथ में तो इतनी रही नहीं। इराक में भी यही हुआ, गवर्नमेंट इंस्टॉल थी, सब कुछ था, लेकिन उसके बावजूद आप देखें कि दाइश ने पूरे तकरीबन इराक पे कब्जा किया हुआ था। तो असल मसला तो ये है कि हाउ दे आर गोइंग टू कंट्रोल दाइश। और जो आप अल नुसरा वगैरह की आप बात कर रहे थे, फिर छोटे छोटे बहुत सारे ग्रुप्स हैं जो वहाँ ऑपरेशनल हैं, काम कर रहे हैं। तो ठीक है, सीज फायर तो हो जाएगा और मेरा ख्याल है इतने अच्छे बात तो अमूमन जितनी जंगें होती हैं उनका सीज फायर हो ही जाता है। एक तबाही फिरती है उसका तो, वैसे भी अमेरिका ने प्रोबेबली जज भी लूज कर लिया होगा, वांटेड टू बी अगर कोई वहां से मूव आउट भी करें, अब चीजों को वहां सेटल करना शुरू करें। लेकिन जो दाइश का एलिमेंट है उसको किस तरह से खत्म करेंगे, इट विल टेक टाइम। कि किस तरह से दहशत गर्दी का जो पूरा एक सिनेरियो वहां बना हुआ उसको कंट्रोल करना, ये असल में रियल टेस्ट होगा हाउ आर दे गोइंग टू मैनेज इट।
ये बताइएगा नुमान, आपके ख्याल में एक तो ज़ाहिर है जो एक मॉडरेट अपोजिशन बताई गई थी, ख़ासतौर पे अमेरिका ने जिसको स्पॉन्सर किया, सपोर्ट भी किया, उसके क्या स्टेक्स हैं इस पीस इस सीज़ फायर के अंदर, और ये कि उसके बाद वो आपको इस पूरे मंजरनामे में कहाँ नज़र आती है जब पॉलिटिकल सॉल्यूशंस की बात होगी? क्योंकि अल्टी या तो क्या आपको लगता है कि एक शराकत इकतदार का कोई फार्मूला सामने आएगा, क्योंकि बज़ाहिर रूस शायद अपने इस मौक़ से पीछे हटे कि सदर बशार अल-असद की हुकूमत का खात्मा हो वहाँ से?
देखें, इस चीज के ऊपर काफी अच्छे से डिस्कशन तो चल रही है कि माइनस बशार अल-असद कोई फॉर्मूला लाया जाए। लेकिन देखें, स्टेक तो बहुत हाई है इनके, जो मॉडरेट अपोजिशन जिसको कहते हैं, इसको जो बैक किया जा रहा है, हमें उस मद्देनजर में ये रखना चाहिए कि इनको बैक कौन कर रहा है। मॉडरेट अपोजिशन को बैक वेस्टर्न फोर्सेज कर रही है, वेस्टर्न कंट्रीज कर रहे हैं, और बशार अल-असद रेजीम को जो सपोर्ट हो मिल रही है वो रशियन फेडरेशन की तरफ से मिल रही है। तो अब ये है कि एक इसी दौरान एक और भी ये जो मॉडरेट अपोजिशन जिसको हम कहते हैं, इनको इन्होंने सऊदी अरब के साथ मिलके और भी कुछ लोगों के साथ मिलके इन्होंने एक फॉर्मूला दिया था, अगर आपको याद हो, जो कि तीन स्टेजेस के ऊपर था, छह महीने के तीन स्टेजेस थे। पहले छह महीने के अंदर ये था कि किसी तरीके के बशार अल-असद शट डाउन कर जाए, और उसके बाद 18 महीने के अंदर अंदर जो है ना एक उस दौरान एक नई पॉलिटिकल वो जिसको प्रोविजनल कहते हैं वो आ जाए, सेटअप आए, और वो फिर इलेक्शन करवा दे। लेकिन इसको बशार अल-असद बिल्कुल एक रेडिकुलस आइडिया कहते हैं कि मैं मतलब उसके उनके जो नायब हैं वो कहते हैं कि किस तरह की बात है कि बशार अल-असद को हटा के हम कैसे इस चीज को सपोर्ट कर सकते हैं। मेरा ये ख्याल है अभी भी रशियन फेडरेशन इसको सपोर्ट नहीं करेगी इस चीज को। बहरहाल एक हम ये कह सकते हैं कि कम से कम ये जरूर हुआ है कि अब एक पेज के ऊपर आए हैं कि उन्होंने इस चीज को समझा है कि यार मसला बहुत बड़ा है, ह्यूमैनिटेरियन क्राइसिस पैदा हो चुका है हल्ब में, अलेप्पो में, दूसरी जगहों के ऊपर, उनको ह्यूमैनिटेरियन एड भेजनी है, फ्यूल वहां पे नहीं है, ईद का मौका है। तो एटलीस्ट इतना हुआ है कि रियलाइजेशन मौजूद है तमाम हल्कों में कि इस मसले को बैठ के हल करना चाहिए। हाँ, इसको अगर हम बिल्कुल आउटराइटली निकाल देंगे कि बशार अल-असद को निकाल देना चाहिए, तो मेरा नहीं ख्याल है कि कोई तरह का फॉर्मूला जो है आगे कुछ काबिल अमल होगा। क्योंकि देखिए, रशिया का, रशियन फेडरेशन का ये जो बास पार्टी के साथ ताल्लुक बहुत पुराना है, ये कोई आज का नहीं है। इनके वालिद को हाफिज अल-असद को भी वो सपोर्ट करते रहे हैं और इनको भी वो सपोर्ट कर रहे हैं। तो मेरा नहीं ख्याल है कि इतनी आसानी के साथ अपने एक 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 उस आदमी को वो लोग जाने के लिए देंगे। बहरहाल मेरा ख्याल है और ऑप्शंस अपने सामने आएंगे तो वो आगे कुछ दिनों के अंदर पता चलेगा कि क्या सूरत हाल
है। जी, प्रोफेसर फैजान हक साहब ने हमें ज्वाइन किया, इस्लामिक कल्चरल हिस्ट्री एंड यूएस एंड मुस्लिम वर्ल्ड रिलेशनशिप के एक्सपर्ट हैं। प्रोफेसर साहब, बहुत शुक्रिया आपका। इस सेगमेंट को हम वाइंड अप करने जा रहे हैं, आपके कमेंट्स के साथ हम करेंगे। आप ये बताइएगा, ये जो रूस और अमेरिका का शाम में जंग बंदी पर मुआहदा हुआ है और इस बात पर इत्तेफाक के कम से कम दो ग्रुप्स हाईलाइट किए गए हैं कि किन को टारगेट करना है, दाइश है और इसके साथ साथ नुसरा फ्रंट है, कितने मददगार साबित हो सकते हैं आगे चल के اس لیول پہ جو انگیجمنٹ ہے یا کم از کم اتفاق ہوا ہے، اس سے آپ کیا توقع رکھتے ہیں کہ آگے کسی پولیٹیکل سلیوشن، سیاسی تصفیے میں بھی یہ مددگار ہو سکتی ہے؟
جی، سب سے پہلے سننے والوں کو بہت سلام دعا اور پیار، اللہ تعالیٰ ان کو اپنی ایمان میں رکھے. اصل میں یہ جو معاہدہ ہے یہ اس بات کی ریئلائزیشن ہے، جیسے ابھی ہمارے فاضل دوست نے بھی کہا کہ ایک ایسے جگہ پر پہنچ چکی ہے چیز کہ اگر ہم نے کا مطلب ہے کہ امریکہ اور ایشیا نے یہ کام نہ کیا تو یہ چیز آؤٹ آف کنٹرول ہو جائے گی. لیکن ایک دو باتیں جو ہیں وہ ضرور یاد رکھنی چاہیے کہ اس میں ٹرکی کا ایک بہت کی رول ہے، جس نے بہت پریشرائز کیا ہے کہ ہم اس چیز کو اپنے بارڈرز پہ اب اور ٹالریٹ نہیں کریں گے. اور رشیا اور ٹرکی کی مدد سے آپ کو پتا کہ 100 miles کی جو اسٹرپ ہے اس کو خالی کروا لیا گیا ہے، اور انہوں نے ایک ماڈل بھی دے دیا ہے، سیرین ریفیوجیز واپس شروع ہونے جانے شروع ہو گئے ہیں. اور اس بات سے انکریج ہے کہ اگر اس چیز کو اور زیادہ کنٹین نہ کیا تو ہو سکتا ہے کہ یہی کانفلکٹ بڑھ کے سعودی عرب اور ایران کا ڈائریکٹ کانفلکٹ آ جائے، اور یہ بھی ہو سکتا ہے کہ ٹرکی بھی اس میں شامل ہو جائے. تو اس کے بعد جو مڈل ایسٹ ہے وہ ایک ایسے مقام پر پہنچ جائے گا، ایسے نقطے پر کہ جہاں پر بہت زیادہ ڈیزاسٹرس اس کے بہت خطرناک جو ہیں اس کے نتائج نکلیں گے. اور میرا خیال ہے کہ یہ ریئلائزیشن جو ہے اس کی وجہ سے انہوں نے کنٹین کر لیا ہے اپنا کانفلکٹ کہ دو چیزوں کے خلاف ہم نے کانفلکٹ کرنا ہے، اور آپس میں ایک سٹیبلٹی اور ایک بیلنس قائم رہنا چاہیے ان فورسز کا جو کہ سعودی عرب سے یا ویسٹ سے سپورٹڈ ہیں، اور ان فورسز کا جو کہ رشیا اور ایران سے سپورٹڈ ہیں.
جی، بہت شکریہ، ہمارے ساتھ رہیے گا چند سیکنڈ کے، ہم بریک لیں گے. ہمارے تینوں پینلسٹ ہمارے اگلے سیگمنٹ میں ہمارے ساتھ ہوں گے، جس میں ہم بات کریں گے 9/11 جس کو گزرے 15 سال ہو گئے، دنیا اس کے اثرات سے کس حد تک باہر نکلی ہے، اور سب سے زیادہ نقصان کس ملک کو ہوا ہے. کیا پاکستان وہ ملک ہے جسے سب سے زیادہ اس کی مالی اور جانی نقصان کے طور پہ سب سے بڑی قیمت یا سب سے زیادہ قیمت ادا کرنا پڑی ہے؟ ایک بریک کے بعد.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا، 12 سال کا تھا، تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں، لیکن ہم ہی کیوں، اب آپ کی باری ہے. مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے، ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
2 لاکھ روپے لاؤ، اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں، urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے، میری کہانی، وائس آف امریکہ اردو سروس، PO Box No. 1353 یعنی 1353 اسلام آباد، پاکستان.
اور بھارت میں ہمارا پتہ ہے، میری کہانی، وائس آف امریکہ اردو سروس، PO Box No. 5437 یا 5437 نئی دلی 110011 بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے، دنیا نا الٹ جاتی ہے.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. یہ پروگرام آپ وائس آف امریکہ واشنگٹن سے براہ راست سن رہی ہیں، میں ہوں اسد حسن اور پروڈیوسر ہیں گل رخ. پروگرام کے حصے میں ہم بات کریں گے 11 ستمبر 2001 اس کے دہشت گرد حملے، جس کو تقریباً پورے 15 سال گزر چکے ہیں. کل 11 ستمبر 2016 کو پورے 15 سال مکمل ہو جائیں گے. آپ یہ کہہ سکتے ہیں کہ 24 گھنٹے پہلے ہم اس سے بات کر رہی ہیں، اور اس کے اثرات کا جائزہ ہم پچھلے پورے 15 برسوں میں لیتے رہے ہیں. میں اس وقت جو صرف سوال اٹھاؤں گا وہ یہ کہ دنیا اب اس اثرات سے باہر نکل رہی ہے یا نہیں ہے، یا نہیں نکل پا رہی ہے. سیکیورٹی اس وقت کتنا بڑا چیلنج بن گیا ہے، انٹرنل تھریٹس کتنے بڑے ہیں مختلف ملکوں کے لیے بشمول امریکہ کے لیے، کس حد تک ان پہ قابو پایا گیا ہے، القاعدہ جو کہ اس کی سب سے بڑی پلانر تھی اس حملے کی، وہ آج کتنی بڑی طاقت، کتنا بڑا خطرہ ہے، جو آج کے دن بھی یہ پیغام، بہرحال ویڈیو پیغام جاری کر رہی ہے ایمن الزواہری کا، جس میں مسلمانوں سے یہ کہا گیا ہے کہ وہ انڈیویجول لیول کے اوپر، انفرادی سطح پہ امریکہ کے اندر ٹارگیٹ کریں، ان کو حملے کریں. لیکن اس 15 برسوں میں ایک اور افریت بھی جو جنم لے چکی ہے اس کو دنیا اسلامک اسٹیٹ یا داعش کے نام سے جانتی ہے، کیا وہ اس پہ غالب آ چکی ہے؟ سوالات کئی ہیں جن کا جائزہ لینا شاید اس 10 سے 12 منٹ کے سیگمنٹ میں ممکن نہ ہوگا، لیکن ہم جنرلی یہ پوچھیں گے کس حد تک اس اثرات سے نکل پا رہی ہیں دنیا، اور دوسرا یہ کہ کس ملک کو سب سے زیادہ نقصان ہوا ہے؟ پاکستان یہ سمجھتا ہے کہ اس کو سب سے زیادہ نقصان ہوا ہے، ایک مالی اعتبار سے اگر کہتے ہیں تو پیرلل اس کے 107 ارب ڈالر کا نقصان پاکستان کی معیشت کو پہنچا ہے، جانی نقصان کی بات کریں تو اس کی تعداد بھی 1 لاکھ کے قریب بتائی جاتی ہے، 85,000 کم از کم کنفرمڈ ہے آفیشیل سورسز جس کو ہائی لائٹ کرتے ہیں مختلف جگہوں پہ، اور اس سے زیادہ یہ تعداد ہو سکتی ہے کیونکہ 9/11 کے بعد جس طریقے سے واقعات انفولڈ ہوئے پاکستان اور پاکستان کی سرزمین وہ اس کا مرکز رہی ہے اس پوری ملیٹنسی کا اور اس کے ریئیکشن کا یا ریئیکشن کے ریئیکشن کو وہ فیس کرتی رہی ہے۔ ہمارے ساتھ ہیں نعمان ظفر صاحب، ایکسپرٹ انٹرنیشنل سیکیورٹی، ہمیں جوائن کر رکھا ہے پروفیسر فیضان حق صاحب نے، اسلامک کلچرل ہسٹری اینڈ یو ایس مسلم ورلڈ ریلیشن شپ کے ایکسپرٹ ہیں، اور دردانہ نجم صاحب ہمارے ساتھ ہیں، جرنلسٹ ہیں، رائٹر ہیں، بلاگر ہیں، اور اس کے ساتھ ساتھ سیکیورٹی اینڈ اکنامک ڈیولپمنٹ ان کی ایکسپرٹیز کا حصہ ہے۔ دردانہ آپ سے شروع کرتے ہیں، 11 ستمبر 2001 دہشت گرد حملوں کو 15 سال گزر چکے ہیں، آج بھی خواہ وہ ایک سمپل کمیوٹ ہو، ایک ملک سے دوسرے ملک میں جانے کی بات ہو، یا جس شہر میں جہاں پہ بھی آپ رہ رہی ہیں، کس حد تک اس کے اثرات آج بھی محسوس ہوتے ہیں یا وہ گریجولی ڈیزالو ہوئے ہیں، کیا کہیں گی آپ؟
دیکھیں جی، 11 ستمبر جو ہے آئی وڈ سے کہ اٹ واز اے واٹر شیڈ، ایک پیریڈ تو اس سے پہلے، مطلب 11 ستمبر کے بعد جو جس قسم کی خرابیاں پیدا ہوئی ہیں، ٹھیک ہے، پاکستان دیکھیں جو ٹیررزم جس کو ختم کرنے کے لیے ایک پورا منصوبہ بنایا تھا امریکہ نے، اور اس کو پھر انہوں نے افغانستان کو انویٹ کیا، اور بعد آپ دیکھیں 11 ستمبر کے بعد ہی جس طرح سے ٹیررزم ختم تو نہیں ہوئی، نہ ہی افغانستان میں ختم ہوئی ہے،
صحیح،
آپ دیکھیں اس سے بڑا المیہ کیا ہوگا کہ افغانستان میں طالبان اسی طرح سے اسی آب و تاب کے ساتھ ابھی تک زندہ ہے، قائم ہے، اور ہر روز وہ ایک نئی وہاں جو اسٹیٹ ہے اس پہ قبضہ کرتے ہیں، اور وہاں نیٹو اتنی بڑی مطلب فوج ہونے کے باوجود، دنیا کی سب سے بڑی طاقتور جو آپ دیکھیں امریکہ ایز اے اسٹیٹ وہاں ہونے کے باوجود اس کا کچھ نہیں کر سکے، تو بیسیکلی دیکھیں پاکستان کو تو سب سے زیادہ نقصان ہوا ہے، لیکن ہم آج جو مڈل ایسٹ میں آگ لگی ہوئی ہے وہ 11 ستمبر کے بعد ہی ہوئی ہے، ٹھیک ہے آج امریکہ کہہ دیتا ہے کہ جی ہمارا عراق پہ جو انویژن تھا وہ غلط تھا، لیکن اس سے بات پیچھے تو نہیں چلی جاتی، یو کین ناٹ ٹرن دا کلاک بیک، تو جو کچھ بھی آپ دیکھیں جس قسم کی دہشت گردی اس وقت پوری دنیا میں چھائی ہوئی ہے اور اس کا شکار بہت سارے ممالک ہیں، پاکستان چونکہ امیڈیٹ نیبر ہے افغانستان کا، اس کے اسٹیٹ سے اٹ واز فرنٹ لائن اسٹیٹ انوالو ان اینٹی ٹیررزم وار، تو اس کو زیادہ نقصان زیادہ ہوگا، پھر اس کی ہمیں یہ بھی نہیں بھولنا چاہیے کہ اس نقصان کی وجہ ہمارا یہ ڈیسیجن بھی تھا، کیونکہ ہم نے یہاں بہت ساری اپنی جن کو ہم اس وقت اسٹریٹجک ایسٹس کہتے تھے ان کے ساتھ ہمارے کچھ معاہدات تھے جس سے ہم نے انحراف کیا، وہ دے ٹرن دیئر بیک اگینسٹ اس، اس کی وجہ سے بھی ہمیں بلو بیک آیا، تو وہ چیزیں الگ ہیں، لیکن 11 ستمبر جو ہے از اے واٹر شیڈ جس نے پوری دنیا کو میں کہتی ہوں کہ ہلا کے رکھ دیا، اور اس کے سب سے زیادہ جو
تو کیا ابھی دنیا سنبھل رہی ہے، مختصر کیا دنیا نکل رہی ہے، سنبھل رہی ہے اس کے اثرات سے؟
جی
کیا دنیا اس کے اثرات سے نکل رہی ہے، سنبھل پا رہی ہے؟
نہیں، کہاں نکل رہی ہے، کہاں نکل رہی ہے، آپ دیکھیں آئرنی دیکھیں نا، جس القاعدہ کو ختم کرنے کے لیے امریکہ افغانستان آیا تھا، اسی القاعدہ کو امریکہ نے سیریا میں سپورٹ کیا تھا، ان کو قطر اور سعودی عرب کے ذریعے یہ چیزیں جو ہیں یہ میڈیا میں آ چکی ہیں، مجھے کوئی چھپی ہوئی بات نہیں ہے، اسی القاعدہ کو سیریا میں سپورٹ کیا، اسی القاعدہ کو قطر اور سعودی عرب کے ذریعے اسلحہ پہنچایا،
آج جس ایگریمنٹ کی ہم بات کر رہے ہیں اس میں فوکس اسی بات پہ ہے کہ القاعدہ کو وہاں پہ ٹارگٹ کیا جائے، جس گروپ کو نام لے کے کہا گیا ہے اس کا نام ہی القاعدہ ہے اور النصرہ فرنٹ ہے۔ چودھری نعمان ظفر، آپ کے انالیسس؟
دیکھیں میں تو ابھی اس کو بڑے شدت سے محسوس کرتا ہوں کہ اس کے اثرات پہ تو کیا ہم نے قابو پانا ہے، ہم نے اصل میں اس مرض کی تشخیص ہی ٹھیک نہیں کی تھی، جب ہمارے اوپر یہ مطلب ہم دنیا پہ حملہ ہوا ہے 9/11 کا، اس کے بعد فائر فائٹنگ تو ہم نے کی ہے کہ آگ ادھر لگی ہوئی ہے فوری طور پہ اس کو بجانے کے لیے چلے گئے، ایک کمپریہنسو انالیسز اس کا نہیں کیا کہ اس کے روٹ کازز کیا ہیں۔ دیکھیں جو سیکیورٹی کا جو پیراڈائم ہے وہ اب ایکسپینڈ ہو چکا ہے، اب وہ ملٹری سیکیورٹی نہیں رہ گیا، اب اس میں آپ کا انلیگل امیگریشن بھی آ چکا ہے، اس میں سائبر سیکیورٹی بھی آ چکی ہے، اس کے اندر اور بہت سارے معاملات ہیں جو آ چکے ہیں، उसके ऊपर आ जाता है। ट्रांसनेशनल टेररिज्म एक है, फिर रिलीजियस एक्सट्रीमिज्म का एक फैक्टर इसके अंदर आ चुका है। तो उस वक्त जो डिसीजन मेकर्स थे खासतौर पर यूएसए में, उन्होंने बैठ के इसको अच्छे तरीके से, पता नहीं क्या वो कहना इसको चाहिए, लेकिन उन्होंने इसको एनालाइज अच्छे तरीके से नहीं किया कि उनको रूट कॉज देखना चाहिए था कि क्या है। इमीडिएटली पाकिस्तान के अगर हम इसके बारे में बात करेंगे, यार पाकिस्तान का इतना नुकसान हुआ है, तो मैं तो हमेशा इस बात के ऊपर अभी भी कायल हूँ कि हमारी ना उस वक्त की लीडरशिप इस तरह की विजनरी थी, रोबस्ट थी, जो कि इस शॉक को एब्जॉर्ब करती और अपने अपने फायदे के अंदर इसको टर्न ले लेती। हमने अपने सब कुछ जो है ना, जो हमारे हाथ में चीजें होनी चाहिए थी, जो पत्ते थे, हमने ओपन करके सबके सामने रख दिया। हम उसका अपॉर्चुनिटी नहीं अवेल कर सके। अफगानिस्तान हमारे हाथ से निकल गया, जो कि हमारे हमारा दोस्त मुल्क होता था। अब वो अब एक तरह से हमारा कल हमारी उन्होंने जितनी भी कार्गो है उसको बंद कर दिया रास्ता देने से। यानी कि हमारा देखें विजन कहाँ है हमारे लीडरशिप का। पाकिस्तान की तो खैर आप बात ना करें, अगर हम यूएसए की बात करते हैं तो उन्होंने एक स्ट्रेटजी अपनाई नहीं। उन्होंने ये किया कि जी फौरी तौर पे जो जो इफेक्ट्स है उनको कंट्रोल करने के लिए अपनी जो सिविल लिबर्टीज थी उनको चेक करना शुरू कर दिया, लोगों पे पाबंदियां लगा दी, फिर दूसरे ममालिक से जो लोग आते थे उन पे कर दिया, फिर एक ये कंसेप्ट आम हो गया कि जी जो भी मुसलमान है उसके ऊपर जो है ना सख्ती के साथ नजर रखो। और अब जो रिसेंट स्टेटमेंट्स हमारे सामने आती है जो प्रेजिडेंशियल कैंडिडेट हैं इनके, उनकी उनकी स्टेटमेंट सुन के लगता है कि इन्होंने कुछ भी नहीं सीखा और हम उन्हीं लोगों के हाथों में खेल रहे हैं जो दहशतगर्द जो 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 चीज फैलाना चाह रहे थे, हम उनके हाथों में खेल रहे हैं, हमारे लीडर उनके हाथों में खेल रहे हैं। तो यही डिफरेंसेस पैदा करना चाहते थे दुनिया के अंदर और क्लैश ऑफ सिविलाइजेशंस की तरफ हमें लेकर जाना चाहते थे। और मेरे ख्याल में कि वो कामयाब हो गए और जो दूसरे लोग हैं जो हम लोग थे वो हम लोग नाकाम हो गए। हम लोग आपस में बट गए हैं और जो कोई मुसलमान और दूसरा क्रिश्चियन बट गया, क्रिश्चियन आपस में बढ़ गए, मुसलमान आपस में बट गए। तो मेरा ख्याल है कि जो अलकायदा था या कोई दूसरे जो फैक्टर थे वो कामयाब हो गए सिर्फ इस वजह से क्योंकि हमने उसको अच्छे तरीके से एनालिसिस नहीं किया और जिस जगह इलाज की जरूरत थी उस जगह इलाज नहीं किया और बस फायर फाइटिंग करते रहे और एक दूसरे के ऊपर ब्लेम गेम करते रहे और जो है ना इस तरह के हमले इधर उधर करते रहे और सारी जो एनर्जी है वो हमने जाया कर दी।
अलकायदा आज कितना बड़ा खतरा है, 20 सेकंड में बताइएगा।
देखिए अलकायदा तो दहशतगर्द तो हमेशा से खतरा है। उस वक्त हम जो जब सिक्योरिटी की चीज को पढ़ते थे तो हम उसको एक लफ्ज इस्तेमाल करते थे स्प्लिंटर ग्रुप्स। अब आप देखिए उस टाइम अलकायदा था, अब आप देखिए अलकायदा के स्प्लिंटर ग्रुप्स थे जो अपने आप को पहले एसोसिएट करते थे इनके साथ, अब वो खुद एक इंडिपेंडेंट एंटिटी के तौर पर सामने आ चुके हैं। ISIS का ये जो फिनोमेना हमारे सामने है, अल नुसरा का हमारे सामने है, अफ्रीका में आ जाए अल शबाब हमारे सामने है, नाइजेरिया में बोको हराम हमारे सामने है, फिर आपको फिर उस तरफ चले जाएं फारिस में, फिलिपीन के अंदर आके वो मोरो इस्लाम फ्रंट हमारे सामने है, इंडोनेशिया में ग्रुप हमारे सामने है। तो वो स्प्लिंटर ग्रुप जो थे पहले वो एक तरफ इशारा करते थे, अब उन्होंने अपने अपना इंडिपेंडेंटली कमांड एंड कंट्रोल सिस्टम बना लिया और खुद ब खुद अपने और वो अपने आप को भी काम कर रहे हैं। तो वो और खतरे में हम अब आ गए हैं। अभी हम ये नहीं कह सकते कि एक चीज को खत्म कर एक दरख्त को खत्म करेंगे तो सारी शाखें खत्म हो जाएंगी। अब वो जितनी शाखें थी वो खुद एक दरख्त बन चुकी हैं अपने अपना अपना बीज लगा के।
यानी खतरा अपनी जगह पे आज भी मौजूद हैं, दुनिया सिक्योर नहीं है आपके तजिए में। प्रोफेसर फैजान साहब, 11 सितंबर के असरात क्या दुनिया से बाहर निकल रही है, कितना बड़ा खतरा है अलकायदा आज भी, और पाकिस्तान ही क्या वाकईतन वो मुल्क है जिसको अगर दुनिया के नक्शे पे देखा जाए तो सबसे ज़्यादा मुतासर हुआ है 9/11 के बाद पैदा होने वाले वाकयात से?
जी हमारा जो पाकिस्तान का मुल्क है वो सबसे ज़्यादा तो मुतासर नहीं हुआ लेकिन बहुत बुरी तरह मुतासर हुआ है। अगर सबसे ज़्यादा मुतासर होने की बात करते हैं तो उसमें अफगानिस्तान और इराक और उसके बाद अगर किसी मुल्क का नाम आता है तो वो पाकिस्तान है। लेकिन वो मुझे आपकी इजाजत से इफ्तिखार आरिफ का एक शेर याद आ रहा है कि हर एक से पूछते फिरते हैं तेरे खाना बदोश, अजाब दर बदरी किसके घर में रखा जाए। तो ये जो जो सिलसिला है मुझे चौधरी जमान साहब की बातों से बहुत इत्तेफाक है, उन्होंने जो कहा और दुर्दाना साहिबा ने कहा, वाकई ये एक जैसे कि एक टाइम होता है, एक वक्त होता है जहां से इन वक्त को नापा जाता है। तो 9/11 जो है वो एक कट ऑफ है जहाँ से पोस्ट और प्री 9/11 वर्ल्ड जो है वो मुख्तलिफ हो चुकी हैं और उस वर्ल्ड की वजह और उसके मुख्तलिफ होने से बहुत सी चीजें चेंज हुई हैं। तो 9/11 तक जो था जो स्टेट नेशन थी, रियासत जिसको कहते हैं, वो कमजोर हो रही थी और ग्लोबल जो कनेक्शन थे वो बढ़ रहे थे, लेकिन 9/11 के बाद रियासत जो है उसको दोबारा बहुत ज्यादा ताकत दे दी गई है اور اس کی وجہ سے بہت سے مسائل پیدا ہوئے ہیں, کیونکہ جو ایکسٹریم نیشنلزم ہوتا ہے, چاہے وہ کسی بھی شیپ میں ہو, وہ ایسا ایمبیشن ہوتا ہے کہ وہ کسی نہ کسی کی ڈسٹرکشن پہ بہت ضرور منتہج ہوتا ہے. تو ہم یہ دیکھتے ہیں کہ ایکسٹریم نیشنلزم جو رائز ہوا ہے اس کے پوسٹ 9/11 ورلڈ میں, اس سے ہم اس کی ایکو ہم جرمنی میں سنتے ہیں, امریکہ میں سنتے ہیں, یونائٹڈ کنگڈم میں سنتے ہیں, اور پاکستان میں اور انڈیا میں سنتے ہیں. تو یہ ایکسٹریم نیشنلزم کی وجہ سے جو پراکسی وار ایجنٹس ہیں, کیونکہ یہ جن گروپس کی بات کر رہے ہیں, چاہے وہ النصرہ ہو, داعش ہو, طالبان ہو یا ہو, یہ ہمیں معلوم ہے کہ ان گروپس کو کہیں سے سپورٹ ملتی ہے, اور سپورٹ ان اسٹیٹ ایکٹر سے ملتی ہے جو اس کو ایک دوسرے کے خلاف استعمال کرتے ہیں. تو یہ ایک فیشنیبل انسٹرومنٹ آف وار بن چکا ہے.
بہت شکریہ آپ کا پروفیسر فیضانک صاحب
جی. اور اس کے لیے جو پالیسیز میرے خیال میں اس وقت ایک وزڈم ڈیولپ ہو چکی ہے اس سلسلے میں, اور وہ وزڈم جو ہے وہ یہ ہے کہ ڈی ایسکلیشن اور اس کے ساتھ کوآرڈینیشن اینڈ کوآپریشن اور کچھ طاقتیں جو ہیں ان کو آپس میں مل کر بیٹھنا پڑے گا, کیونکہ یہ اب دنیا جو ہے بہت زیادہ افورڈ نہیں کر سکتی. اور اس کی طرف ایک قدم ہم وہ دیکھتے ہیں جو کہ ابھی رشیا اور امریکہ نے لیا ہے, اس میں ایک قدم وہ دیکھتے ہیں جو پاکستان اور ترکی نے لیا ہے کہ ان کو کلین اپ کر کے بفر زونز بنا دیے جائیں, اور اس سے آگے جو ہے اور جو اپوزنگ پاورز ہیں جیسے انڈیا, پاکستان ہے, ترکی, سعودی عرب اور ایران ہے, ان کو ایک سٹیبلٹی, ایک بیلنس پہ اتفاق کرنا پڑے گا, کیونکہ یہی وہ مین پلیئرز ہیں جن کی وجہ سے سب چیزیں جو ہیں وہ گڑبڑ ہوئی ہیں.
بہت شکریہ آپ کا پروفیسر فیضانک صاحب, آپ نے ہمیں جوائن کیا. چودھری نعمان ظفر صاحب آپ کے بھی ہم ممنون ہیں, اور دردانہ نجم آپ نے ہمارے لیے وقت نکالا, آپ کا بھی بہت شکریہ. چند سیکنڈ کی ایک بریک سامعین, بریک کے بعد واپس آئیں گے اور بات کریں گے پاکستان کرکٹ پہ. بڑے عرصے کے بعد ہم اس سیگمنٹ کو اپنے آج اس پروگرام کا حصہ بنا رہے ہیں. کیا پس منظر ہے, چند سیکنڈ کے ایک بریک کے بعد.
پروگرام ہفتاب کے ہر اتوار کو پاکستان میں رات 9 بجے سے 10 بجے تک, اور بھارت میں رات 9:30 بجے سے 10:30 بجے تک مخصوص موضوعات پر ماہرین اپنے خیالات کا اظہار کریں گے, اور آپ فون کر کے ان سے سوال بھی کر سکتے ہیں. فیس بک پر بھی آپ موضوع کے بارے میں اپنے خیالات کا اظہار کر سکتے ہیں. سنیے اپنے خطوں کے جواب, ای میل اور فیس بک کے پیغامات مدثرہ منظر کے ساتھ. وائس آف امریکہ کے پروگراموں کے بارے میں اپنی رائے دیجیے اور شامل ہو جائیے ہمارے لائیو شو میں. مفت کال کرنے کے لیے ہمارا نمبر ہے 0800-777-89.
اگر معلومات کا خزانہ اور انسائیکلوپیڈیا کا نام ہے تو وہ وائس آف امریکہ کے پروگرام ہے. اگر کسی کو ماں کی گود کا پیار نہیں ملا, اگر وہ چاہتا ہے زندگی میں ملے, تو وہ ریڈیو ہے.
جو چیز کسی کو اچھا لگتا ہے تو ہمیشہ سنتا رہتا ہے.
ماشاء اللہ آپ کے سب پروگرام قابل تعریف ہیں, بہت اچھی معلومات ہوتی ہیں, پوری دنیا کی خبریں دیتے ہیں, ہم لوگ بہت پسند کرتے ہیں.
فیس بک پر رابطے کے لیے لاگ ان کیجیے facebook.com/listenersletter, اور ای میل کے لیے پتہ ہے urdu letters@voanews.com. خط آپ کے.
پروگرام جہارنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن, پروڈیوسر ہیں گل رخ, اور پروگرام کے حصے میں ہم بات کریں گے کرکٹ پہ. پاکستان کی کرکٹ ٹیم, اس کو سمجھنا ہمیشہ سے مشکل رہا ہے, اور اس وقت تو ماہرین کے سامنے خاص طور پہ ایک مشکل یہ آن پڑی ہے کہ جب اس کی وہ ٹیسٹ رینکنگ میں دیکھتے ہیں تو دنیا کو ٹاپ کر رہی ہے, او ڈی آئی فارمیٹ میں جب جاتے ہیں تو اس کو لالے پڑے ہوئے ہیں کہ آئندہ ورلڈ کپ میں وہ کوالیفائی کر سکے گی یا نہیں. ٹی ٹوینٹی میں بھی اس کی چیلنجز ہیں, اور اس میں وہ اس کی ریٹنگ نہیں ہے, حالانکہ اس گیم کو پاکستان کا اپنا یہ فارمیٹ خیال کیا جاتا تھا. ابھی انگلینڈ کے سیریز میں 2-2 سے برابر ہوئی ٹیسٹ سیریز, 4-1 سے ہار گئے ون ڈے سیریز, اور 1-0 سے ٹی ٹوینٹی سیریز جیت لی. تو بہت زیادہ انپریڈکٹیبلٹی نہ صرف یہ کہ ٹیم کے پرفارمنس میں تھی, اب مختلف فارمیٹ کے اندر بھی اس کو مختلف ٹیموں کے طور پہ دیکھا جا رہا ہے, حالانکہ بہت زیادہ تبدیلیاں نہیں بھی ہوتی ہیں مختلف پلیئرز کے درمیان, پلیئرز کی ٹیم میں. لیکن کیا وجوہات ہیں کہ پاکستان کی ٹیم اسٹرگل کرتی ہوئی نظر آتی ہے شارٹ فارمیٹس کے اندر؟ محسن حسن خان صاحب ہمارے ساتھ موجود ہیں, فارمر چیف سلیکٹر, فارمر کوچ پاکستان کی ٹیم کے. ڈاکٹر کاشف سہیل انصاری ہمارے ساتھ ہیں, یو ایس بیسڈ کرکٹ اینالسٹ ہیں, بذات خود اینکر کرتے ہیں اسپورٹس شو کو. دونوں مہمانوں کا بہت شکریہ. محسن حسن خان صاحب, آپ ابھی فلائٹ سے اترے ہوں گے اور ہم نے آپ کو زحمت دی ہے, بتائیے گا کیا وجوہات ہیں پاکستان کی کرکٹ کو کیسے انالائز کیا جائے, کیا ایشوز ہیں شارٹ فارمیٹ میں, خاص طور پہ کیا پرابلمز آ رہے ہیں پاکستان کے سامنے؟
سب سے پہلے اسد, آپ کو, آپ کے مہمان کو, سارے سننے والوں کو السلام علیکم. میں دیکھیے اس پہ کچھ ہی جواب یہ دوں گا کہ آپ نے کوشچن کافی ایسا کیا ڈیٹیل دے سکتا ہے, لیکن دا اونلی پرابلم टेस्ट में जो आपको कंसिस्टेंसी नजर आ रही है कि उसमें टीम की 11 को है वो ज्यादा डिस्टर्ब नहीं किया जा रहा। तकरीबन ये जो 7-8 प्लेयर्स हैं ये पिछले 4-6 साल से खेल रहे हैं जो हमने एक शुरुआत की थी। वनडे में जो हमें बेसिकली प्रॉब्लम हो रही है वो ये हो रही है कि टू मेनी चेंजेस। अब मैं कहता भी रहा हूँ बहुत मीडिया के ऊपर, इतनी फ्रीक्वेंट चेंजेस ना करें, हमें ओपनर्स नहीं मिल पा रहे और लोगों को प्लेयर्स को जिसको लेके आते हैं कॉन्फिडेंस लेके आए और उसको प्रॉपर चांस दें, टीम में एक बैलेंस बनाए। तो चाहिए कि हर दूसरे तीसरे मैच के बाद आप लड़की को हटा देते हैं, चेंज कर देते हैं कॉम्बिनेशन। तो आई थिंक ये बेसिक वजह है जिसकी वजह से आप हमारे वनडे क्रिकेट में कंसिस्टेंट।
कैप्टनसी भी कोई इशू है क्योंकि मिसबा हमें बहुत लीड करते, बल्कि पाकिस्तान के शायद सबसे सक्सेसफुल कैप्टन है। अजहर अली की कैप्टनसी में भी कोई प्रॉब्लम है, टीम यूनिट टीम को यूनिटी के साथ नहीं खिला पाते?
नहीं देखिए, मैं इस बात से बिल्कुल एग्री नहीं करूंगा सर। असद ये अजहर अली अपना बहुत टैलेंटेड क्रिकेटर है सर, लेकिन आप देखिए आप कोचेस को दूसरी सिलेक्शन कमेटी को 2-2 साल का पीरियड देते हैं। भाई आप एक प्लेयर को अगर कप्तान बनाते हैं तो उसे कम से कम 2-3 सीरीज तो दें। मैं नहीं कह रहा हूँ कि अजहर अली बहुत अच्छा, लेकिन गिव हिम द प्रॉपर चांस टू प्रूव हिमसेल्फ कि वाकई वो अच्छा है।
लेकिन क्या वो खुद ओडीआई के साथ कंपेटेबल हैं? क्योंकि लगता ही है कि वो कोई ओवर प्रेशर लेते हैं और जिस तरीके से वो अपनी गेम खेल रहे हैं उस पर भी बड़े सवालिया निशान है।
हाँ देखिए, प्रेशर एक तो सबसे बड़ी बात मैं आपको बता दूं, क्रिकेट बोर्ड खुद डालता है। जब एक आप किसी को कप्तान बनाए या प्लेयर में सिलेक्ट करें तो उसे कॉन्फिडेंस दें कि भाई हम तुम्हें भरोसा करके तुम्हें चांस दे रहे हैं, हम तुम्हें प्रॉपर चांस दे रहे हैं, तुम्हें ये नहीं कि एक मैच दे रहे हैं या एक सीरीज दे रहे हैं, कम से कम 2-3 सीरीज का टाइम दें कप्तान को और प्लेयर को कम से कम 3-4 इनिंग्स का चांस दें। अगर ये जब कॉन्फिडेंस एक प्लेयर को या कैप्टन को मिलता है तो वो फिर कहता है ठीक है मुझे अपने आप को प्रूव करना है। जब T20 हम जीते हैं, हम उसके ऊपर सारा फैसला नहीं कर सकते, वी हैव टू सी कि हम कितने ज्यादा मैचेस खेलते हैं, उसमें हमें कंसिस्टेंसी लाना पड़ेगी। और उसके लिए मैं फिर वही बात कहूंगा सर, वनडे हो या T20 हो, इस मैच की हमारी सेटल टीम है तो इसमें आपको प्लेयर्स को टाइम देना पड़ेगा, उनको एक इनिंग के अंदर बाहर जा करें
और मेरे ख्याल अदरवाइज भी थोड़ी ग्रूमिंग फॉर्मेट से इंट्रोड्यूस कराना होगा। डॉक्टर काशिफ सुहेल अंसारी साहब बहुत शुक्रिया आपका। आप कैसे देखते हैं ये डिफरेंस क्यों है? मतलब एक तरफ आप बिल्कुल एक एक्सट्रीम पे हैं, दूसरी तरफ आप दूसरी एक्सट्रीम पे खड़े हैं, टीम वही है, ऑलमोस्ट प्लेयर्स वही हैं, जो मेन 3-4 प्लेयर्स हैं वो वही हैं जिनके गिर्द क्रिकेट घूमती है, लेकिन ये परफॉर्मेंस में या नतज में इतना बड़ा फर्क?
ये मेरे ख्याल है कि खास साहब ने बहुत उम्दा बात कर दी है और बड़ी जामा बात कर दी है कि कंसिस्टेंसी देनी पड़ेगी, उनको कॉन्फिडेंस देना पड़ेगा, उनकी सलाहियतों को आपने पहले परखा है, आपने उनको जाना है तो अब उनको मौका भी दें। लेकिन सवाल ये नहीं है, सवाल मेरी नजर में ये है कि क्या लड़के में सलाहियत है कि नहीं है, क्या कोच उसको उस तरह से ग्रूम कर सकता है कि नहीं। अजहर अली के अंदर कायदाना सलाहियतें मेरे ख्याल से, यकीनन कोई लोग उससे इख्तलाफ करेंगे, वो नहीं है। अजहर अली कभी भी वनडे का प्लेयर नहीं था, मैच विनिंग प्लेयर वनडे में नहीं था, टेस्ट मैचों में जरूर था, लेकिन उसके अंदर वो सलाहियत नहीं है, वो उसमें अग्रेशन नहीं है, वो मॉडर्न क्रिकेट नहीं है। और मॉडर्न क्रिकेट के ना होने की वजह से वो बांग्लादेश की सीरीज जब 3-0 हार के आया था उसी वक्त हमारे अरबाब इख्तियार को सोचना चाहिए था कि क्या ये फैसला दुरुस्त था, और अगर फैसला दुरुस्त नहीं था तो फिर आगे क्या करने का कोई काम था, कोई लड़कों को बनाने का काम था, क्योंकि हमारे लड़के बनाए नहीं जाते।
डॉक्टर राशिद ये बताइएगा, अदर देन गेम एक और होती है फिटनेस और मसल्स। आजकल जाहिर है मैं कहता हूँ स्ट्रोक्स के साथ का ताल्लुक आपकी ताकत के साथ नहीं है, लेकिन बाकी हम देखते हैं बड़े मस्कुलर और बड़े शानदार और बड़े हेल्दी प्लेयर हैं बाकी दुनिया के जो जो ऊपर खेल रहे हैं। मुझे ये बताइएगा ये जो हम T20 खेले, खालिद लतीफ एक बड़ा अच्छा जाहिर पुराने प्लेयर हैं, एक्सपीरियंस हैं, इजाफा हैं, क्या खालिद लतीफ जैसे प्लेयर लगता नहीं कि आपको लोअर मिडिल ऑर्डर में पाकिस्तान की ODI वनडे बैटिंग रैंकिंग उसमें चाहिए लिस्ट में, जहाँ पे वो तेज भी खेल सके और जान भी हो स्ट्रोक के अंदर? मुझे तो ये लगता है कि वो लड़के जो पाकिस्तान की ODI में लोअर बैटिंग ऑर्डर पे मौजूद हैं थोड़ी उनके अंदर शायद मसल्स में भी वो जान नहीं है कि वो उसको फॉर्मेट को अडॉप्ट कर सके,
चेंज करने की, गेम को बनाने की, गेम को रीड करने की।
असल प्रॉब्लम 4-7 नंबर पे है पाकिस्तान के साथ,
कप्तान बनाता है और कप्तान उनको लीड करता है, लेकिन वो एक स्क्रिप्ट लेके ग्राउंड में दाखिल होते हैं और फिर स्क्रिप्ट के बुनियाद पे काम करते हैं। फिर सिलेक्शन के मसाइल पे भी 10 तरह के सवाल उठते हैं कि मुख्तार एक लड़का था हमारे पास T20 वनडे का, वो कहाँ चला गया?
बिलाल था,
कहाँ चला गया मुख्तार? उद्दीन 3 खेल खिलाए उसको, उसके बाद से गायब कर दिया। इमाद वसीम को क्यों आपने ट्रेनिंग कैंप नहीं रखा पहले दिन से? इमाद वसीम टाइप के लड़के आपके लिए बेकार हो गए। इस तरह से बैटिंग ऑर्डर को ऊपर नीचे करने की जरूरत है। एक अभी भी बात बहुत ज्यादा तेज हो रही है कि सरफराज को कप्तान बनाओ वनडे का, मैं अभी इसके सख्त खिलाफ हूँ। सरफराज ने एक T20 में लीड किया है, उसके बाद अभी उसको बहुत टाइम चाहिए,
बहुत जंप नहीं करना चाहिए कंक्लूजन की जानिब।
हम सरफराज को भी अजहर अली की तरह मक्खन में से बाल की तरह।
मोहसिन साहब, आपके ख्याल में अभी ये जो टैलेंट हमारे सामने आया है, मोहसिन खान साहब, ये जो टैलेंट हमारे सामने आया पिछली सीरीज में, इसको कैसे कैपिटलाइज किया जाए और किस पे ज्यादा आप बहसियत कोच या मैनेजर अगर आप हों टीम के तो ज्यादा इनसार करेंगे?
देखिए, पहली बात तो मैं ये कहूंगा कि डॉक्टर साहब ने जो बातें की हैं बहुत अच्छी बातें कही हैं, टेक्निकली बहुत उन्होंने खूबसूरत बातें कही हैं, उसमें डिटेल में बात नहीं कर सकते, लेकिन टैलेंट के हिसाब से मैं यकीन कीजिए असद अल्हम्दुलिल्लाह इन्होंने ये बड़े नाम दिए, मैं भी यहाँ 10 नाम गिना सकता हूँ, इतना अच्छा टैलेंट है। आप यकीन कीजिए कि मैं फख्र करता हूँ कि पाकिस्तान के ऊपर कितना टैलेंटेड क्रिकेटिंग नेशन है ये, लेकिन काम सबसे इम्पोर्टेंट है ईमानदारी से काम करना है, सिलेक्शन कमेटी को, कोच को और कप्तान को, कोई पर्सनल लाइक और डिसलाइक नहीं होना चाहिए, रिलीज के नॉट असद ईमानदारी से काम करें, अल्हम्दुलिल्लाह पाकिस्तान की क्रिकेट बहुत ऊपर जाएगी।
बहुत शुक्रिया आपका मोहसिन असद खान साहब, आपने हमें ज्वाइन किया, डॉक्टर काशिफ अंसारी आप हमारे साथ मौजूद रहे, आपका बेहद शुक्रिया। सामिन, यहाँ पे हम अपना प्रोग्राम खत्म करेंगे, इजाज़त दीजिए असद हसन को और प्रोड्यूसर गुलरुख को, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।